أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين القاسم محمد صلى الله عليه وسلم وعلى آله الطيبين الطاهرين، سيما بقية الله في الأرزين. قال الله تعالى في كتابه الكريم: بسم الله الرحمن الرحيم. أم حسبت أن أصحاب الكهف والرقيم كانوا من آياتنا عجبا. أهل بيت الأطهار عليهم السلام كي عزمت بها درود بيت محمد وآل محمد. ایک بار پھر اہل بیت اطہار علیہ السلام کی قربانیوں پر، ان کی فداکاریوں پر، ان کے فرزند کے حضور اظہار تسلیت کے لیے ان مصائب پر جو اہل بیت اطہار علیہ السلام نے تحمل فرمائے، ان کے وارث کے حضور ادا احترام کے لیے، ان کے ظہور کی تعجیل کی دعا کے لیے ایک بار پھر درود بھیجے محمد وآل محمد. پروردگار عالم نے قرآن کریم کے اندر دین کو فطرت انسانی کے اوپر تعبیر فرمایا، فطرت اللہ التی فطر الناس علیہا، کہ یہ دین انسان کی فطرت کے اوپر بنایا گیا ہے. جب دین انسان کی فطرت پر ہے تو انسان کے ذہن میں ایک سوال ابھرتا ہے کہ کیوں اس دین کے سارے ماننے والے ایک جیسے نہیں ہیں؟ فطرت سب کے اندر ایک جیسی ہے، فطرت انسانی تبدیل نہیں ہوتی. اصل فطرت کہتے ہی ان امور کو ہیں جن پر زمانے کی تبدیلی سے، علاقے کی تبدیلی سے کوئی فرق نہیں پڑتا. اگر آج سے فرضاً 5 لاکھ سال پہلے کوئی انسان تھا، جیسا کہ بیان کرتے ہیں جو ڈھانچے اس وقت موجود ہیں، جو میرے ذہن میں آتا ہے قدیم ترین ڈھانچے تقریباً 2.5 ملین سال سے 3.5 ملین سال کے دوران بیان کیے جاتے ہیں، یعنی تقریباً 25 لاکھ سے 35 لاکھ سال کے دوران. اور یہ بھی عجیب بات ہے کہ جو قدیم ترین ڈھانچے ہیں وہ افریقہ کے ہیں، یعنی انسانیت کی ابتدا افریقہ کے علاقے سے سمجھی جا رہی ہے. بہرحال یہ جو انسان ہے، اگر 1 لاکھ سال پہلے اس کی ایک فطرت تھی، اس فطرت انسانی میں تبدیلی نہیں آئی ہے، وہ فطرت اپنی جگہ پہ باقی ہے. اور دین کی فطرت کے اوپر ہے، اس کا مطلب یہ ہے کہ سب انسانوں کو دین کو اسی حد میں قبول کر لینا چاہیے جتنا ان کے اندر فطرت موجود ہے. تو فرق کیوں ہے؟ اور چلو اس فرق کو کوئی یہ جواب دے کہ بھئی مختلف علاقوں میں فطرت کے اوپر گرد و غبار کم از کم پڑ جاتی ہے. انسان کی فطرت میں ہے کہ وہ دوسروں پہ ظلم نہیں کرنا چاہتا، لیکن بعض قوموں کی عادتوں میں ظلم عادت بن جاتی ہے، ظلم کر رہے ہوتے ہیں اور پورا معاشرہ مل کے ظلم کر رہا ہوتا ہے، اعتراض بھی نہیں کرتے. مثلا ہمارے پاس تاریخ کے اندر جو ظالموں کی فہرست میں، اور میں یہ عرض کروں گا کہ میں ظالموں کو دو حصوں میں تقسیم کرتا ہوں، ایک وہ جو کھلے علنی ظالم ہیں، اناؤنسڈ ظالم، یعنی ظلم کرتے تھے، کھلا ظلم کرتے تھے اور چھپاتے بھی نہیں تھے، اور ایک جدید دور کے مہذب ظالم کہ جو ظلم کرتے ہیں اس سے کم نہیں ہوتے جو وحشی کرتے ہیں، لیکن بڑے انسانی حقوق کے نام کے تحت کرتے ہیں. ظلم وہی ہے لیکن نام اچھا ہے، ٹائٹل اچھا ہے. دونوں میں فرق یہ ہوتا ہے کہ اس زمانے کا جو مظلوم تھا وہ تڑپتا تھا، آج کا مظلوم ان سے ویزا کی ریکویسٹ بھی کرتا ہے. یہ مشکل ہے جو پوری دنیا میں ہو رہا ہے. استحصال وہ بھی کرتے تھے، استحصال یہ بھی کرتے ہیں، سب بات ایک ہی ہے. لیکن یہ مہذب ہے، وہ سامنے والا غیر مہذب تھا. تو جو غیر مہذب تھا ان میں سر فہرست چنگیز خان، ہلاکو خان بیان کیا جاتا ہے. وہ چنگیز خان کے ظلم بہت شدید تھے، ہلاکو خان کا ظلم بہت شدید تھا. ایک آدمی ظالم تھا، یہ پوری قوم اس ظلم میں شریک تھی. پوری قوم منگولستان سے اٹھ کے آتے تھے، چائنا کے برابر کے صحراؤں سے، اور لاکھوں کا لشکر لے کے آتے تھے، تہس نہس کر دیا کرتے تھے. اور شاید جو شہر برباد ہوئے ان کے ہاتھوں، ان میں شاید نشا پور سب سے برا متاثر ہوا. نشا پور بہت بڑا مرکز تھا علم کا، اور بغداد کے بارے میں جتنا مشہور ہے اتنا تباہ نہیں ہوا جتنا نشاپور تباہ ہوا تھا، اس کی ایک داستان ہے. تو ممکن ہے کوئی یہ کہے کہ فطرت انسانی علاقے اور زمانے کے اندر تبدیل نہ بھی ہوتی ہو تو اس کے اوپر گرد و غبار آ جاتا ہے، پوری قوم مل کے ظلم کرنے لگتی ہے، سب ایک دوسرے کا ساتھ دینے لگتے ہیں. حتیٰ اگر یہ قبول کر لیں، پھر ایسا کیوں ہوتا ہے کہ ایک ہی گھر میں رہنے والے دو بچے دین کو دو مختلف لیول پہ قبول کرتے ہیں؟ یہ کیوں ہوتا ہے؟ مثال کے طور پر ایک ہی گھر میں پیدا ہوئے ہیں، ایک ہی قوم، جب گھر پیدا ہوئے تو اس کا مطلب قوم قبیلہ سب ایک ہی تھا، ان کا ماحول بھی ایک ہی تھا. اگر اس کا کوئی پیئرس گروپ تھا اس کا بھی یہی پیئرس گروپ تھا، اس کا میڈیا، اس کا میڈیا، اس کا ہمسایہ، اس کا ہمسایہ، سب ایک ہی تھا. اس نے دین کو اتنا قبول کیا کہ مثال کے طور پر اپنے معاشرے کے اندر، ماحول کے اندر ایک آئیکون بن گیا کہ یہ بچہ دیندار ہے. اور عین ممکن ہے کہ اس کا بھائی دین سے ایسا بھاگے کہ اس کے بارے میں سمجھ میں نہ آئے کہ آئے اسی کا ہی بھائی، وہ تو دین کو اتنا قبول کر رہا تھا اور یہ دین سے اتنا بھاگ رہا ہے. یہ کیوں فرق ہونے لگتا ہے پھر؟ اور چلو فرض کرو بچپن میں یہ فرق ہو گیا، عقل آنے کے بعد، بڑے ہونے کے بعد اب کیوں فرق ہے؟ اور یہ فرق اتنا شدید ہے کہ اگر ہم اس وقت بھی جتنے لوگ بیٹھے ہیں سب جائزہ لیں، ہم سب کے اندر دین کی ڈیمانڈ ایک لیول پہ نہیں ہے. ہم سب لوگ دین کو نہ صرف یہ کہ ایک لیول پہ ڈیمانڈ نہیں کر رہے، بلکہ ایک پرسپیکٹیو میں بھی ڈیمانڈ نہیں کر رہے. ہر ایک کا پرسپیکٹیو بھی ڈیفرنٹ ہوگا، کچھ نہ کچھ فرق ہوگا. مثلا میں دین کو ایک طرح سے دیکھ رہا ہوں، ممکن ہے آپ دین کو ایک اور طرح سے دیکھ رہے ہوں گے. ان سب کے اندر یہ مسائل کیوں آتے ہیں؟ اور آخری کوشچن اس کے اوپر اضافہ کرتے ہوئے، اگر میں چاہتا ہوں میرے اندر دین کی ڈیمانڈ بڑھے تو مجھے کیا کرنا چاہیے؟ سب سے بڑا مسئلہ. باقی سب تو چلو انڈرسٹینڈنگ کا ایشو ہے کہ قوموں کے اندر فطرت کیوں تبدیل ہو جاتی ہے، بچوں کے اندر کیوں ہوتی ہے. جو بالکل پریکٹیکل ایشو ہے وہ یہ کہ میں دین کے اندر اس ڈیمانڈ کو جو میرے اندر دین کے بارے میں، اس کو بڑھانا چاہتا ہوں، یہ کیسے بڑھاؤں؟ اور اگر آپ کو یہ آخری کوشچن اپنی ذات سے نزدیک لگا تو میں ایک اور سوال اس کے اوپر بڑھاتا ہوں، کیا کروں کہ مجھے دین میں مزہ آئے؟ اب اور بہتر ہو گیا نا. میں نے بالکل ایک تھیورٹیکل ایشو سے شروع کیا تھا آپ کے سامنے، اس تھیورٹیکل ایشو کو لیتے ہوئے بالکل آ کر پن پوائنٹ وہ جو آپ کی نبز کے، آپ نے کہا کہ ہاں یہ ہمارا اصلی ترین ایشو ہے. ٹھیک ہے، اس کے اوپر چند نکات عرض ہوں گے. درود بھیجے گا محمد. ہم انسان کوئی بھی کام کریں اللہ کی رضایت کے لیے کرتے ہیں. ایک سائڈ میں بالکل رکھ لیجیے، رائٹ ہینڈ پہ 180 ڈگری اس طرف لے آئیے. ایک آدمی کہتا ہے نہیں میں کسی دین کا نہیں مانتا، نہ اعوذ باللہ تعالیٰ، میں جو کر رہا ہوں اپنے لیے کر رہا ہوں. 180 ڈگری ادھر لے آئیے اس کو. سب کا محور ایک جملہ ہے جس کو کبھی آپ، ایک لفظ ہے، ایک اصطلاح جس کو آپ لذت تعبیر کرتے ہیں. اگر مجھے لذت کا احساس نہ ہو میں وہ کام نہیں کروں گا، کم سے کم اختیاراً نہیں کروں گا، مرضی سے نہیں کروں گا اگر مجھے لذت کا احساس نہ ہو. لذت کا احساس ہو مزہ ہو اس کے اندر تو میں کام پوری توجہ کے ساتھ اور پورے اختیار کے ساتھ کروں گا. البتہ بعض کام لذت کے لیے نہیں ہوتے لیکن اس میں بھی ایک لذت انوالو ہوتی ہے. میں ایک مثال عرض کرتا ہوں. فرض فرمائیے آپ سے کہا گیا ہے کہ یہ کام کرنے پر جہنم میں جاتا ہے آدمی, اور آدمی وہ کام نہیں کر رہا. کیوں؟ کیونکہ اس کو پتہ ہے یہ کام کروں گا تو جہنم میں جانا پڑے گا. تو اب یہ اصل میں کیا کر رہا ہوتا ہے؟ یہ جہنم میں جانے کی سختی اور جہنم سے باہر رہنے کے مزے کو کمپیئر کر کے کہتا ہے اس کے اندر جانے سے بہتر ہے کہ باہر بیٹھا ہوا. اندر کی حالت بہت خراب ہے, تو اس سے بہتر یہ ہے کہ میں باہر رہوں, اس میں بھی اس کے مقابلے میں پھر لذت ہے. اچھا, اگر اس سے کہا جائے فلاں کام کرو تو جنت میں جاؤ گے, اور یہ اس کی طرف جانے لگتا ہے, تو یہ کس لیے جا رہا ہوتا ہے؟ چونکہ یہ کہہ رہا ہوتا ہے کہ چلو اس کام میں جو مزہ ہے جنت میں جاؤں گا اور بہت مزہ آئے گا مجھے. اچھا, یہاں پہ ایک بڑا کریٹیکل ایشو آتا ہے. اگر انسان ہر کام لذت کے لیے کرتا ہے تو خودکشی کیوں کرتا ہے؟ خودکشی کیوں کرتا ہے؟ اب اس میں کون سی لذت؟ تو اس میں کہتے ہیں ہاں, وہ کمپیئر کرتا ہے کہ موجودہ زندگی کا عذاب بہتر ہے یا زندگی نہ ہو اس میں زیادہ بہتری ہے. تو کہتا ہے موجودہ زندگی کا جو عذاب ہے اس کے مقابلے میں نہ ہونا زیادہ پسند ہے. اب بھی ایک لذت چاہ رہا ہے. کم سے کم کیا ہو رہا ہے؟ اس عذاب کی عدم لذت, اس سے تو باہر نکلوں. یہ جو عذاب مجھے اندر اندر کھا رہا ہے اس سے میں باہر نکل جاؤں. اور یہ ججمنٹ اس کی بالکل غلط ہے کہ وہ سمجھ رہا ہے موت کے بعد لذت مل جائے گی, سکون مل جائے گا. یہ سب ہم انسانوں کا ایک محور ہے. تو ہم سب انسانوں کا جو ہم دیندار ہیں اور دین کے نام پہ آگے چلنا چاہتے ہیں, جو فوکل پوائنٹ آئے گا وہ یہ آئے گا کہ ہمیں دین میں مزہ ملنے لگے. اگر دین میں لطف آنے لگے, مزہ ملنے لگے, تو پھر ہم دین کے اوپر پوری دل جمعی کے ساتھ, پورے مزے کے ساتھ اور اپنی خواہش اور اختیار کے ساتھ عمل کریں گے. اور اگر یہ مزہ نہیں آ رہا تو خدا نے متعال فرماتا ہے وَإِنَّهَا لَكَبِيرَةٌ إِلَّا لِلْخَاشِعِينَ. یہ نماز بہت سخت ہے سوائے ان لوگوں کے جن کے دلوں میں خضوع خشوع, جن کے دل میں خضوع خشوع ہے ان کے لیے تو یہ نماز بہت اچھی ہے, ورنہ اچھی نہیں ہے. اچھا, اب اس لذت کے کانسیپٹ کو ایک جگہ تک پہنچانے کے لیے ایک واقعہ آپ کی خدمت میں عرض کرتا ہوں. واقعہ مجازی ہے. مجازی کا مطلب کیا ہے؟ اس میں تھوڑی سی عشق غیر خدا کی بات بھی آ رہی ہے, اس لیے بعض جگہ کے اوپر یہ بہت اچھا نہیں سمجھا جاتا, لیکن میں اس آزادی کو استعمال کر رہا ہوں جو اس وقت موجود ہے, اور اس میں میں اس واقعے کو آپ کی خدمت میں عرض کر رہا ہوں. اس سے نتیجہ بہت اچھا نکالا جا سکے گا. عشق حقیقی کے لیے درود بھیجے گا محمد وآل محمد. ایک لڑکے کا واقعہ بیان کرتے ہیں. یہ کتاب ہے جو ساری کی ساری اچھی نہیں ہے, تو میں اس کا ریفرنس نہیں دے رہا, نہ اس کا مصنف. ساری اچھی کتابیں لکھے گیا ہے تو اس کے مصنف کا نام بتانا بھی فائدہ مند نہیں ہے. اس خاطر میں صرف وہ واقعہ پک کر کے آپ کو بتا رہا ہوں, پوچھے گا بھی نہیں واپس آ کے, میں نہیں بتاؤں گا. وہ واقعہ میں لکھا ہے کہ ایک لڑکا تھا بہت پسند کرنے والا مشہد کو, بڑا توجہ کے ساتھ امام کی زیارت کو پسند کرنے والا. مولا آٹھویں امام پر درود بھیجے گا محمد والا. بس میں سفر کر رہا ہے مشہد کی طرف, اور بہت اس بات کا مشتاق ہے کہ کب ہم زیارت گاہ پہ پہنچیں گے, روضہ اقدس کے اوپر پہنچیں گے, زیارت کریں گے. کب سے انتظار کر رہا ہے اور اس طرح کے جذبات. اور گرمی زیادہ ہے تو وہ بس میں اٹھ کر لوگوں کو پانی پلاتا ہے, تو اس میں بھی ایک ثواب ہے کہ بھائی زیارت کے راستے میں آپ زائرین کو پانی پلا رہے ہیں, اس سے بھی ایک مزہ لے رہا ہے کہ ٹھیک ہے میں لوگوں کو زائرین کو پانی پلا رہا ہوں. لوگ اس میں بہت ثواب بھی لیتے ہیں اور بڑے کمیٹیڈ بھی لوگ بھی ہوتے ہیں. بلکہ میں ایک صاحب سے ملا تھا, ان کے بارے میں نے کسی سے پوچھا کہ یہ آدمی کیسے ہیں, کام کے کمیٹیڈ ہیں. کہنے لگے کمیٹمنٹ تو مت پوچھو ان کا. میں نے پوچھا کیوں؟ کہنے لگے یہ حج پر تھے, لوگوں کو پانی پلا رہے تھے, ایک دم سے گرے اور بے ہوش ہو گئے, تو ان کو ہاسپٹل لے گئے. لوگوں کو پانی پلا رہے تھے وہ تو ہاسپٹل لے گئے. ہاسپٹل میں جب پوچھا گیا ڈاکٹروں سے کہ بھائی ان کو کیا ہوا, تو کہنے لگے بھائی تھا کہاں پر, کہ یہ سب کو پانی پلا رہا تھا. کہنے لگا عجیب ہے, ڈی ہائیڈریشن سے گرا ہے. خود پانی پلا رہا تھا بندے خدا, خود پانی پینا بھول گیا کام کے دوران, کہ مجھے بھی پانی پینا تھا, ڈی ہائیڈریشن سے گر گیا تھا. بعد لوگ کمیٹڈ ہوتے ہیں, ایکسٹرا کمیٹمنٹ ہو جاتا ہے کہ وہ بھول گیا کہ مجھے بھی پانی پینا ہے بھائی. تو وہ پانی پلا رہا تھا और इस बात पे खुश था कि ज़ायरीन को पानी पिला रहा हूँ, थोड़ा सा टर्निंग पॉइंट जिसकी खातिर मैं हंस रहा था कि मैं कैसे बयान करूँ। बार तो किसी साहिबा पे उनकी नज़र पड़ी और वो सारी तवज्जो मशहद और पानी से निकल कर वहाँ चली गई। अब बदकिस्मती ये हुई कि उनके दिल में जितनी भी तवज्जोहात थी वो ये भूल गए कि वो ज़ियारत पे जा रहे थे, वो ये भूल गए कि वो सवाब ले रहे थे। सब का सब आ गया इधर कि अब ये सोच रहे हैं कि ये कहाँ जा रहे हैं, ये फैमिली कहाँ जा रही है और अब इस फैमिली के पीछे चलना कैसे होगा। सब गायब, मशहद, दुआ, ज़ियारत सब ख़त्म और अब ये जनाब क़िबला व काबा ये हो गए। मालूम किया सफ़र के दौरान ही कि ये भी मशहद जा रहे हैं, तो कहेंगे ठीक है बस मैं भी अब रोज़े पे ही जाऊंगा चूँकि ये लोग रोज़े पे जा रहे हैं। तवज्जोहात बिल्कुल उल्टी हो गई उसके पीछे गामजन। और जनाब अली यही सब सिलसिला चलता रहा और मशहद भी गए ये देखते हुए कि वो ज़ियारत गए तो हम भी ज़ियारत पे जाएंगे, ज़ियारत पे पहुंच गए। फिर उनको अंदाज़ा हुआ कि ये ज़ियारत पे जो गए 5-6 घंटा इनको बाहर आने में लगेगा। मैंने कहा ठीक है मैं इंतज़ार करता हूँ, मैं भी ज़ियारत पे चला जाता हूँ। ज़ियारत पे चले गए, ज़ियारत तो पढ़नी थी, ज़ियारत पढ़ ली। अब ज़ियारत पढ़ के दुआ क्या करें, दुआ भी यही करनी थी। इंसान जो दिल में होता है वही तो मांगेगा, तो वो था उनके दिल में, उन्होंने वही मांग लिया कि मौला अब तो और दुनिया में कुछ है ही नहीं काम, यही बेकारी रह गई है, ये दिलवा देंगे इसी तरीके से। उसके बाद थके हुए भी थे, ऐसे लोग मामूलन थक जाते हैं बेचारे, तो वो वहीं पे सो गए। ये आदमी बाद में आरिफ बना है, अभी तो आप मजाक उड़ा लें कोई मसला नहीं है। तो थोड़ी देर में सो लिए, सो गए तो इमाम को देखा कि तशरीफ लाए और इनके सीने से एक टॉर्च जैसे निकल रही है, टॉर्च की लाइट टेढ़ी एक जगह पे एक कोने में जा रही है। इमाम सामने आए और इमाम से कह रहे हैं कि मौला ये जो मेरा दिल है ना ये इसकी तरफ लगा हुआ है, आप मुझे इस तक पहुंचा दें। और दिल की टॉर्च वहीं पे लगी हुई है और इमाम से कह रहे हैं मौला मुझे वहीं पहुँचा दें। मौला देखते हैं इसे, इसके नज़दीक आते हैं और इसके दिल की टॉर्च को वहाँ से हटाकर सीधा करते हैं, सीधा करने को सीधा कर रहे हैं। अच्छा जैसे ही सीधा कर रहे हैं ना ये गिड़गिड़ा के उनसे कह रहा है मैंने तो कहा था वहाँ पहुँचा दें, आप वहाँ से हटा क्यों रहे हैं। खूब चिल्ला चिल्ला के कह रहा है मत हटाएं मत हटाएं, ख्वाब में चिल्ला रहा है, इमाम से रिक्वेस्ट कर रहा है कि मत करें ये जो है वो सही है, यहीं पर रहने दें इसको, मुझे भी वहीं पहुँचाना है। अब मान के नहीं दे रहा है और इमाम हटा रहे, इमाम हटा रहे, यहाँ तक के इमाम ने उस टॉर्च को सीधा फिट किया, वो टॉर्च की रोशनी एक जगह पे लगी, जैसे ही लगी तो ये बयान करता है कहता है मुझे ऐसा लगा जैसे मैं जितना प्रोटेस्ट कर रहा था उससे ज़्यादा मुझे रिलैक्सेशन मिल गया। कहने का मैं एकदम सरेंडर हो गया और मैंने इमाम से कहा कि मौला अब आपने बहुत अच्छी जगह ला के रख दिया। थोड़ी देर में जागता है तो देखता है दिल बिल्कुल खाली है, सिर्फ खुदा है अंदर, सिर्फ खुदा है। हम इंसानों के अंदर इश्क का एक पोटेंशियल है, सिर्फ एक प्रॉब्लम है किसी गलत जगह पर डिस्ट्रीब्यूट हो गया है। हम में से कामयाब हुआ है जो नंबर एक अपने इश्क को जमा करे, डिस्ट्रीब्यूट ना करे, फैलाए नहीं, नंबर दो उसको सही जगह पे फोकस करवा दे। इश्क है हम लोगों के अंदर बिल्कुल है, इस इश्क को हम लोग वाबस्तगी भी कहते हैं, अटैचमेंट हम सब के अंदर है। मसलन अपने बच्चों को कोई नहीं चाहता क्या, इश्क है। कोई अपने बिजनेस को नहीं चाहता, ये भी है। मिसाल के तौर पर कोई ख़ास गाड़ी ख़रीदी है बड़े अरमान के बाद बैठ के बड़ा मज़ा आता है और ये सोचकर बड़ा बुरा लगता है कि कोई इसको ले जाए मुझसे, ये भी है। नया घर की एक आरजू, फला घर टारगेट किया हुआ है ये ख़रीदना है, उसमें भी दिल का इतना सा एक कोना जो है वो वहाँ भी चिपका हुआ है और इस मिसाल की तरह तो पता नहीं कहाँ कहाँ चिपका हुआ है। तो वो ये जो सारे इश्क और मोहब्बतें हैं ये क्या हुई हुई हैं, बिखरी हुई हैं, इन्हीं में एक छोटा सा पीस अल्लाह को भी लगा हुआ है। अब आप देख रहे हैं मजा क्यों नहीं आ रहा, मजा इस वजह से नहीं आ रहा है। और वो खुदा की जो मोहब्बत है उसमें एक मुश्किल है, छोटा सा टुकड़ा भी चलता है, छोटा सा टुकड़ा भी अपना असर तो देगा, लेकिन फिर उतना ही असर देगा जितना वो टुकड़ा लगा हुआ है, उससे ज्यादा कहाँ देगा फिर। अब हम लोगों को जो मुश्किल पेश आ रही है वो ये है कि हमारी कहीं अटैचमेंट्स हैं, जो हमसे डिमांड की गई है वो क्या है, वो ये कि तुम सारी अटैचमेंट्स को जमा करो, इसको बिल्कुल फोकस करवा दो खुदा की तरफ। जो इस काम को कर लेता है उसके दिल के अंदर एक इत्मीनान आता है, अपनी इबादत से मजा लेता है, अपनी जिंदगी से मजा लेता है। आपने देखा होगा बाज लोग अपनी जिंदगी में बड़े मगन होते हैं, मादी जिंदगी के अंदर, दौलत में, रेल पेल में, लज्जत में बड़े मगन होते हैं, उनको आसान। आप उसके पास जाएं कहें दीन रिलीजन, कहेगा भाई मेरे पास टाइम ही नहीं है इन चीज़ों का। वो अपनी दुनियावी जिंदगी में मगन हुए हुए हैं, उन्होंने क्या किया है अपनी जिंदगी के सारे फोकस को जमा कर एक जगह पर लगा दिया, वहीं पर अटैच हुए हुए। अब हमें पता है ये गलत है, लेकिन वो वहां से हटेगा भी नहीं। कब इंसान हटता है, या तो कोई मौजजा हो जाए, बाज लोग हादसे के नतीजे में हट जाते हैं, कोई हादसा पेश आता है अचानक उसको पता चलता है ये जितनी गैर खुदाई अटैचमेंट्स हैं ये सब बेकार हैं, इनसे कुछ नसीब नहीं होगा। उनसे निकलने के बाद फिर खुदा की तरफ आता है। एक और वाकया जो मैं मामूलन इस अटैचमेंट को समझने की खातिर अर्ज किया करता हूँ, इसमें चूंकि बाज बुजुर्गों का तस्करा भी आता है और मैंने इस बात को बहुत सीखा है, इस बात को समझने की कोशिश की है कि ये जो साबिका में जिन्होंने अल्लाह की बंदगी अच्छी की है उनका तस्करा करने से हमारी बंदगी में भी अच्छाई आती है। यूँ समझ में आया है, एक दुआ आपने शायद देखी होगी, वली इख्वानन लजीन सबकूना फिल ईमान, रब्बना अग़फिर लना वले वालिदैना वले मन वजब लहु हक़्क़ुन अलैना वले मन वस्साना बिद्दुआ वले इख्वानना लज़ीना सबक़ूना बिल ईमान। आखिर में उसकी मगफरत के लिए दुआ की है जो हमसे पहले ईमान में आगे बढ़ चुके हैं, हमसे पहले बहुत सारे लोग ईमान में आगे बढ़े, उनका तस्करा भी हम लोगों को फ़ायदा देता है। मशहद ही का एक मस्जिद का तस्करा करूँगा, जो लोग हमारी स्पीचेस सुनते हैं उन्होंने इसको कई दफ़ा सुना होगा, मस्जिद गौहर शाह, आप कुम तशरीफ मशहद तशरीफ ले जाते होंगे, रोज़े मुबारक के बिल्कुल बराबर में आपने शायद देखा होगा जहाँ पे जुम्मे की नमाज़ होती है, बहुत बड़ा गुंबद है, एक बहुत बड़े गुंबद के नीचे मस्जिद है, जहाँ पे एक बहुत बड़ा मेंबर भी रखा हुआ है, बहुत ऊंचा मेंबर रखा हुआ है, इसको मस्जिद गौहर शाद कहते हैं। इसकी एक तारीख है और इससे मुत्तसिल एक वाक़ा है जो हमें एक और इस मामले के अंदर मदद देता है। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद, अब मैं थोड़ा सा और तेज़ी से करता हूँ, मैंने बहुत आहिस्ता आहिस्ता आपसे बात की और उसमें थोड़ा सा वक्त ज़्यादा गुजर गया। गौहर शादी खातून का नाम है, दौलतमंद खातून, बादशाह के ख़ानदान की, सफ़वी बादशाह के ख़ानदान की, सफ़वी सिलसिला बादशाह जैसे हमारे मुग़ल थी ईरान के अंदर थी, उसके ख़ानदान में या वज़ीर के ख़ानदान या ख़ुद बादशाह के ख़ानदान की हैं। गौहर शाद नाम है इनका, बहुत परहेजगार खातून। गौहर शाद ने इन खातून ने मस्जिद बनाने का इरादा किया इमाम के रोज़े के बिल्कुल बराबर में। कभी रोज़े तशरीफ ले जाएं तो एक काम और करें, पुरानी इमारतों को जो रोज़े के अंदर इस वक्त सब रोज़े का हिस्सा है इनको ढूंढें, मसलन इस रोज़े की इस वक्त की जो रोज़े की मौजूदा इमारत है उसके अंदर एक मदरसा भी है, उस मदरसे को ढूंढें कहाँ पर है। मदरसे की अपनी तारीख है, दीवार के ऊपर लिखी हुई है, गौहर शाद की अपनी तारीख है जो अब रोज़े का हिस्सा है, कदीम ज़माने में रोज़े से दूर था ये, लेकिन अब ज़ाहिर एक्सपेंशन हुआ हुआ है। गौहर शाद इनकी खातून थी, इन्होंने मस्जिद बनाने का इरादा किया, बहुत पाकीज़ा खातून थी, बहुत दीनदार खातून, बेज़ाहिर बहुत खूबसूरत भी थी, ये भी है। मस्जिद बनाने का इरादा किया और जो वहाँ पर बड़े आर्किटेक्ट थे उनको बुलाया और उनसे कहा कि न सिर्फ ये कि मुझे मस्जिद बनानी है, ऐसी मस्जिद बनानी है जिसमें माल हराम ना हो, सिर्फ पाकीज़ा माल लगेगा, नंबर दो मस्जिद बनने में कोई मकरूह भी ना हो, मकरूह भी ना हो। तो वो जो आर्किटेक्ट वगैरह थे उन्होंने कहा कि भाई माल तो आपका है, वो तो हम कर लेंगे, मस्जिद اچھی بن جائے یہ بھی ہم سنبھال لیں گے. مسجد میں کوئی گناہ نہ ہونے دے بننے میں وہ بھی ہم سنبھال لیں گے. گناہ نہ ہونے کا مطلب کیا ہے؟ تمام مزدور پانچ وقت کی نمازیں پڑھیں گے, مزدور جھوٹ نہیں بولیں گے, بنانے والا ظلم نہیں کرے گا. اس نے کہا مکروہ بھی نہ ہو. یہ کہاں سے ہوگا؟ ہم کہاں, ہم تو زندگی میں مکروہ کرتے ہیں, یہ مسجد بننے کے دوران مکروہ نہیں ہوگا, یہ کیسے ہو سکتا ہے؟ اور اس کا مطلب کیا ہے؟ کہنے کی مطلب یہ ہے کہ تم میں سے کوئی کسی جانور کو کوڑا نہیں مارے گا. جتنا بھی سامان آئے گا جانور کے اوپر لادا جائے گا, اسے گائیڈ کیا جائے گا, جانور اگر بیٹھنا چاہے گا تو بیٹھنے دو, کوڑا نہیں مارو گے اسے. جو بھی مزدور کام کرے گا اس کی صحت کا خیال رکھا جائے گا, اگر کوئی بیمار ہوا اس سے کام نہیں لیا جائے گا, اس کو تنخواہ دی جائے گی. اتنی قید لگائیں اس کے اوپر. اب وہ بادشاہ کا ظاہر نوکر غلام, اس کو کیا, اس نے کہا ٹھیک ہے کوشش کرتے ہیں. پھر جناب یہ ہونے لگا کہ سارے مزدوروں کا ریکارڈ گوھر شاہی کے پاس جاتا تھا, ان کے پاس, کہ کس مزدور کو تنخواہ ملی نہیں ملی. ایک مزدور تھا وہ بیمار ہو گیا, اس کو بیمار کے لیے علاج کروایا گیا, گوھر شاہ کے پاس بتایا گیا صاحب وہ بیمار ہو گیا ہے. بہت بیماری چلی, وہ علاج کرواتی رہی, کافی بیماری چلتی رہی, تو انہوں نے کہا کہ میں خود جا کے دیکھتی ہوں کہ یہ بیمار صحیح کیوں نہیں ہو رہا, اور ہماری مسجد بننے میں بیمار ہوا تھا تو ذمہ داری ہماری ہے. اتنا احتیاط کر رہی تھی. صاحب وہ پہنچ گئیں طبیب کے پاس, اس سے پوچھا یہ اس کا علاج کیا ہے؟ اس نے کہا مجھے کچھ سمجھ میں نہیں آ رہا, یہ ٹھیک ٹھاک آدمی ہے لیکن ہے بیمار. تو کہ نہیں ٹھیک ہے ہم ملتے ہیں. اب وہ شہزادی ٹائپ کی خاتون اس سے ملنے چلی گئیں. ملنے گئیں اس نے دیکھا ان کو, ان سے کہا کہ آپ مجھے قتل کروا سکتی ہیں لیکن اگر میری بیماری پوچھ رہی ہیں تو میں آپ کا عاشق ہوں. قتل کروا لیں کوئی مسئلہ نہیں, آپ مالکان ہیں, آپ قتل کروا لیں. اس نے کہا ٹھیک ہے. کہنے لگا کہ اب کیا ارادے ہیں تمہارے؟ کہنے کا میرا ارادہ یہ ہے کہ آپ مجھ سے شادی کر لیں. اس نے کہا میں بھی کر سکتی ہوں, تم ایک کام کرو. اس نے اتنے دن کی بندش لگائی, اتنے دن اتنے وقت امام کے روزے پر جا کر فجر سے پہلے نماز عشاء پڑھنی پڑے گی, اگر تم نے یہ پڑھ لی تو میں شادی کروں گی. ایک مزدور سے وہ شہزادی کرے گی. اس نے کہا ٹھیک ہے. ہو گیا, نماز عشاء پڑھنا شروع کر دیا اس نے, اس کی تنخواہ بھی صحیح ہو گئی, مزدوری بھی کرنے لگا, نماز عشاء بھی پڑھنے لگا, اور وہ لمبی مدت رکھی اس نے, کہیں پتہ نہیں کتنے, 40 دن, 2 مہینہ, 6 مہینہ, کتنا رکھا مجھے نہیں معلوم. وہ اتنے دن گزر گئے, نہیں آیا اس عورت کے پاس, گوھر شاہی کے پاس. اس نے معلوم کیا کام پہ آ رہا ہے نہیں آ رہا. اس نے کہا کام پہ تو آ رہا ہے, بیمار ہے یا صحت مند ہے؟ اس نے کہا صحت مند بھی ہے. تو اس نے معلوم کیا کہ آتا کیوں نہیں, نماز سب پڑھی ہے نہیں پڑھی, سب پڑھی ہے, سب ریکارڈ میں ہے, تو آتا کیوں نہیں؟ تو اس سے معلوم کروایا کیوں نہیں آتے. کہنے لگا کہ اب کہیں اور لذت مل رہی ہے, اب ضرورت نہیں ہے. کیا پوائنٹ ہے ہم لوگوں کے پاس؟ ہم لوگوں کے پاس جو پوائنٹ ہے وہ یہ ہے کہ ہم سے کہیں کوئی کمی ہو رہی ہے. ہم اس لذت کو جو اس دروازے کے اوپر ہے, صحیح لذت لینے میں کہیں کامیاب نہیں ہو پا رہے. وہ چونکہ کامیابی نہیں مل رہی, ہمارے پاس دوسرے تیسرے چوتھے درجے کی کوئی لذت مل رہی ہے اور وہ ہمیں سیٹسفائی نہیں کر پا رہی دوسری لذتوں کے مقابلے میں. اصل مشکل یہاں پر ہے. یہ نہیں ہے کہ اس میں لذت نہیں ہے, یہ نہیں ہو سکتا تھا کہ خدا نعوذ باللہ محرمات میں لذت رکھتا, اپنی محبت میں لذت نہ رکھتا, یہ نہیں ہو سکتا تھا. اگر کہو لذت کا معاملہ ہی نہیں تھا تو پھر محرمات میں کیوں رکھی اس نے؟ اس میں بھی تو ایک لذت پڑی ہوئی ہے, اس میں رکھے اپنے میں نہ رکھے. یہ بالکل ایسے ہے جیسے کوئی کہے جھوٹ پہ کمائی ہوتی ہے سچ پہ نہیں ہوتی. سچ رکھا ہی کیوں تھا پھر؟ سب کو کہہ دیتا سب جھوٹ بول لیتے, کوئی غلطی ہو رہی ہے ہم سے. اچھا اب کرنا کیا ہوگا ہمیں اپنی زندگی کے اندر؟ اب اس کے لیے ایک دو پوائنٹس میں آپ کی خدمت میں عرض کروں گا. آپ نے 9-10 دن سماعت فرمایا, اب کچھ پریکٹیکل پوائنٹس تاکہ ہم اس پوائنٹ آف اٹریکشن کے اوپر کسی طریقے سے پہنچنے کی کوشش کر لیں. درود بھیجے گا محمد والے محمد. جو ہدف ہے وہ کیا ہے؟ ہدف یہ ہے کہ کسی ایک دفعہ یا چند دفعہ وہ خاص مزہ جو اہل جو اس عبادت میں آنا چاہیے, ایک آدھ دفعہ ہمیں ٹچ کر جائے, ایک آدھ دفعہ ہمیں ٹچ کر جائے. اگر ایک آدھ دفعہ ڈھنگ سے ٹچ کر گیا تو तो दो रास्ते होंगे, या तो परमानेंट हो गया तो मामला ख़त्म हो गया, फिर तो ज़िंदगी आसान हो गई। नहीं भी परमानेंट हुआ, कम से कम ये होगा मुझे पता होगा कि एक लज्जत है पीछे, उसके पीछे फिर मैं जाऊंगा। और अगर मैंने चखी ही नहीं है तो फिर मैं जाऊंगा ही नहीं, कभी मुझे उसके पीछे जाने की ज़रूरत ही नहीं होगी। और जो मुझे अभी तक अंदाज़ा हो रहा है यानी इसको एक तरह की बदकिस्मती कह सकते हैं, मुझे जो अंदाज़ा हो रहा है वो ये कि हम में से ज़्यादातर लोगों ने इसके उस टेस्ट के लेवल को हम लोगों ने नहीं चखा हुआ, उस लेवल के ऊपर जाके हम नहीं चख पाए। अच्छा, इसके लिए हमें क्या कर लेना चाहिए? मैं इस तरह से सोच रहा हूँ आपकी खिदमत में अर्ज़ करने के लिए, कोई इबादत का एक सेट सोचें अपने जहन के अंदर कि आपने मिसाल के तौर पर आधा घंटा, पौना घंटा, एक घंटा कंसंट्रेटेड इबादत का अपने लिए एक निज़ाम बनाया, एक महीने में एक दफ़ा, हर रोज़ की बात ही नहीं है, महीने में एक दफ़ा। उन इबादत के लिए आपने क्या किया है? बस उससे पहले आपने अपने आप को जितना समझते हैं कि मैं अपने आप को महफूज रख सकता हूँ, पाकीज़ा रह सकता हूँ, पाकीज़ा रखा, उन इबादत को आपने अंजाम दिया है। तमाम तर इबादत का जो महवर है वो ये है कि खुदा चंद सेकंड के लिए वो लज्जत दे दे, बस इसको ऑब्जेक्टिव बना लें, चंद सेकंड के लिए खुदा वो राबता दे दे। अच्छा, ये राबता कैसे जुड़ता है, यानी वो लज्जत मिलती किस टाइम के ऊपर है? इसको थियोरेटिकली सॉल्व कर लें ताकि प्रैक्टिकली कभी हमें अचीव हो जाए। जैसे हमने वो मिसाल में आपके सामने दो मिसालें दी जो स्टैंडर्ड से शायद थोड़ी सी हट रही थी, पहली वाली वो ये कि उसके अंदर टॉर्च की रोशनी घूमी घूमी और जब जगह पे फिक्स हुई अचानक उसने फील किया यहाँ पे एक प्लेजर है। ठीक है, यूँ होगा जैसे कोई एक घंटे इबादत करेगा, एक घंटे की इबादत में चंद सेकंड के लिए गोया वहाँ पर फिट होगा, उस चंद सेकंड में वो मज़ा आएगा। आपको इस चंद सेकंड के लिए मेहनत करनी पड़ेगी, उन चंद सेकंड्स के लिए। अच्छा, ये मैं आपकी खिदमत में अर्ज करता चलूं, वो ये कि ऐन मुमकिन है कि कोई इस मेहनत को ना करे तो 30 साल में भी ना मिले, ऐन मुमकिन है। बल्कि ज्यादातर यही होता है कि लोग उसके लिए मेहनत नहीं करते, ये सोच ही नहीं रहे होते कि ये भी पॉसिबल है, वो सादा चल रहे होते हैं, ऊपर ऊपर चल रहे होते हैं, उनको वो लज्जत नहीं मिल रही होती तो वो अपनी जिंदगी में आखिर तक ये समझते रहते हैं इसके अंदर कुछ है ही नहीं असलन, नहीं हो ये नामुमकिन है, हो किस तरीके से, रास्ता ये है। मिसाल के तौर पर ऐन मुमकिन है आप उस दिन रोज़ा रखें, आप उस दिन रोज़ा रखें, सदका खैरात करें, किसी मोमिन के दिल को भी खुश करें, अहले बैत का जिक्र करें, तमाम कामों को करें ताकि आपके वसाइल फराहम हो जाए। और ये किस तरीके से, मिसाल के तौर पर आप कहें मैं एक लंबा सजदा करता हूँ, हमारे पास रिकमेंडेड है हर रोज़ सजदा करें इंसान 300 दफ़ा कहे ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन, मुमकिन है आप कहें मैं उसको भी करूँगा। और इन सब को करने के बाद आपका हदफ क्या हो? कम से कम एक दफ़ा मरने से पहले वो लज्जत मिले मुझे। नमाज जाफर तैयार रख लें, यह हमें मिलना चाहिए। आप देखें, मैंने शुरू से लेकर अब तक, अब मैं इस बात को एहसास कर रहा हूँ कि मैं और कोई चीज़ थ्योरी में डिस्कस नहीं कर रहा हूँ आपके सामने, क्यों इसलिए अर्ज़ कर रहा हूँ आपकी खिदमत में, अगर खुदा ना करे ना औज़ु बिल्लाह इसको चखे बगैर गए तो बड़ा नुकसान करेंगे फिर हम। ये कोई ऐसा मामला है इसके ऊपर ये लोग दो दो घंटे, तीन तीन घंटे रोज़ाना मेहनत कर रहे होते हैं कि दो घंटे में, एक घंटे में वो एक पॉइंट आएगा और उस सेटिस्फेक्शन को, अलबत्ता फिर जब ये अल्लाह की राह में बहुत आगे बढ़ जाएंगे तो इस सेटिस्फेक्शन के लिए कुछ नहीं करेंगे, ये सेटिस्फेक्शन खुद ब खुद उनको नसीब होता रहेगा, जिसको इत्मीनान कल्ब हम ताबीर करना चाह रहे हैं। ये एक रास्ता होगा हमें उस भलाई तक पहुँचाने के लिए इंशाल्लाह। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। यहाँ पे सिर्फ एक ख़तरा रह जाता है जो मैं आपकी खिदमत में अर्ज़ करता चलूँ, जो हमारी बात से शायद कोई गलत रिजल्ट ले सकता है, वो ये कि क्या इंसान को इबादतें इसके लिए करनी चाहिए कि सेटिस्फेक्शन मिले? तो फिर क्या ये शिर्क नहीं है? کہ بجائے کہ انسان خدا کے لیے عبادت کرے وہ اس سیٹسفیکشن کے لیے عبادتیں کرنا شروع کر دے. تو میں یہ نہیں کہہ رہا کہ ہم عبادتیں اس سیٹسفیکشن کے لیے کر رہے ہوں گے, ہمارا ہدف وہی خدا تک پہنچنا ہوگا. اس کو ایک دفعہ صرف ٹیسٹ کر رہے ہوں گے کہ یہ ایک اسٹیٹس بیچ میں ہے. تو اگر ہماری زندگی کے اندر احساس ہے کہ ہمیں دین کے نام پر وہ لطف نہیں آ رہا جو دوسروں کو بھی آیا ہے اور انہوں نے اپنی زندگی کے اندر اطمینان دکھایا, اس کی خاطر میں یہ عرض کر رہا ہوں کہ آپ اس مرحلے کو بھی اپنے اوپر گزار کے دیکھیں. اور عین ممکن ہے کہ یہ مرحلہ اس وقت ملے جب آپ نے کسی کے دل کو خوش کیا ہے. آپ کے اگر ذہن میں ہوگا تو دوسری تیسری مجلس میں ہم نے توفیق حاصل کرنے کے اسباب کے اوپر گفتگو کی تھی آپ کی خدمت, اور توفیق حاصل کرنے کے اسباب میں انکساری اور تواضع کو بیان کیا تھا. بعض اوقات یہ انکساری اور تواضع عجیب طریقے سے رنگ دکھاتی ہے. صرف ایک مثال آپ کی خدمت میں عرض کرنے کے لیے, ایک بڑے عارف ہیں, ان کا واقعہ ہے. قم کے روضے مقدس میں بی بی کے روضے سے باہر نکل رہے تھے, صبح کا وقت تھا. اب یہ ایک کلچرل معاملہ, ایرانی لوگ حلیم کھاتے ہیں صبح کے وقت میں, اور وہ حلیم مرچوں والا نہیں ہوتا, وہ میٹھا ہوتا ہے, ناشتے کے طور پہ کھایا جاتا ہے, اس میں چینی ڈلی ہوئی ہوتی ہے. تو وہ سوچنے لگا کہ میرے بچوں نے بڑا ٹف ٹائم گزارا پچھلا ہفتہ, کم وقت ہر وقت کھانا تھا, مثلا کبھی ایک دفعہ کھانا آتا تھا کبھی نہیں آتا تھا, چار پیسے میرے ہاتھ میں ہیں تو میں حلیم لے جاؤں کہ بچے خوش ہو جائیں گے دیکھ کے. تو وہ ایک دکان سے حلیم لیتا ہے, اور حلیم لے کے جا رہا ہوتا ہے تو وہ دیکھتا ہے کہ ایک فٹ پاتھ کے اوپر ایک کتیا پڑی ہے, مرنے کے قریب ہے, اور اس کے بچے جس کو اردو میں پلے کہتے ہیں وہ اس کتیا سے اپنے آپ کو غذا حاصل کروانا چاہ رہے ہیں, لیکن وہ خود بھی مر رہی ہے, بچے بھی مر رہے ہیں, کسی کے پاس کچھ نہیں. تو یہ حلیم ان کے ہاتھ میں تھا جس میں گوشت بھی ہوتا ہے, تو یہ سوچنے لگے کہ میں کیا کروں. تو ان کے دل میں آیا کہ میرے بچے آج مریں گے نہیں, شاید اس کتیا کے مر جائیں گے. صحیح, تو وہ حلیم رکھا انہوں نے اس کتیا کے سامنے رکھ دیا کہ وہ کھا لے. ان صاحب نے کہا ہے کہ میں نے اس کی آنکھوں میں آنسو دیکھے تھے. میں معلوم جانور کتنا روتے ہیں, بہرحال اس نے کہا ہے میں نے ایک آدھ دفعہ کچھ جانوروں کو روتے دیکھا ہے, تو شاید یہ واقعہ بھی صحیح ہے. وہ کہہ رہے ہیں کہ اس کتیا کو انہوں نے روتے دیکھا, اس کے بعد اپنے شاگردوں سے کہتے تھے اصلی عرفان کا دروازہ میرے اوپر اس واقعے کے بعد کھلا ہے. عرفان کا دروازہ اس واقعے کے بعد کھلا ہے. تو میں نے کہیں پہ یہ بتایا تو اس نے مجھ پہ اعتراض کیا, کہنے کا مولانا یہ کیسے ہو سکتا ہے خدا کے عرفان کا دروازہ کتیا کے ذریعے سے کھلے. معاملہ کتیا اور کتے کا نہیں ہے, معاملہ اللہ کی مخلوق کے اوپر احسان کرنے کا ہے, اللہ کی مخلوق کو رسپیکٹ دینے کا. ہم انسان ہونے کے ناطے اگر دوسرے انسان کے دل میں کبھی ایسا خوشی ڈال سکیں ایسے کسی کریٹیکل موقع پہ جس پہ ہمیں بھی کچھ قربان کرنا پڑ رہا ہے. ایک دفعہ ہم ایسے دل میں خوشی ڈالتے ہیں جس میں واقعا خوشی گئی ہے, ہم نے کچھ قربان نہیں کیا ہے, اپنے ویسٹ کے ذریعے یہ کام کیا ہے, اپنے ضائع ہونے والی چیزوں کے ذریعے کام کیا ہے, وہ بات نہیں بنے گی. ایک دفعہ ہوتا ہے نہیں, واقعا ایثار کیا ہے, قربانی دی ہے, اس وقت پھر انسان کے دل کے اندر ایک پھر تبدیلی رونما ہوتی ہے. اور یہ جتنی آپ عبادتیں انجام دے رہے ہیں یہ سب کہیں نہ کہیں ہمارے لیے اس چانس کو بڑھا رہی ہیں کہ کیا ہم تبدیلی تک آ سکتے ہیں. آج 13 محرم کی مجلس, چونکہ اس سلسلے کی یہاں پر ہماری آخری مجلس ہے, اس خاطر میں اس کے اوپر انسسٹ کر رہا ہوں کہ یہ سلسلہ تو یہاں پہ ختم ہو جائے گا, آگے کیسے بڑھائیں گے ہم لوگ. ابھی ہم لوگوں کی دو کیٹیگریز بنیں گی, جو سلسلہ رکے گا تو کچھ لوگوں کی ڈیولپمنٹ بھی, چونکہ اب مزید اس کے اوپر بار بار فکر نہیں آئے گی تو ان کی ڈیولپمنٹ میں سستی آئے گی, اور کچھ لوگ یہ کریں گے کہ یہاں سے کچھ لینے کے بعد جو در اہل بیت اطہار علیہ السلام سے ملا ہے اس کے ذریعے اپنے آپ کو اور ترقی کی طرف لے کر جائیں گے. آپ کو جو مجھے محنت کرنی پڑتی ہے وہ یہ ہے کہ ہم کیسے اس بات کو آگے لے کے چلیں کہ ہمارا راستہ آگے کی طرف بڑھے, اور ہر گزرتا ہوا سال ہماری توانائی کے اندر کوئی نہ کوئی اضافہ کر رہا ہوں. اس کے اوپر آپ کو اور مجھے محنت کرنی پڑتی ہے. ایک پوائنٹ فقط اور آپ کی خدمت میں عرض کروں گا, آپ کی زحمت کو تمام کروں گا, درود بھیجے گا محمد والے محمد. عرض ہوتا آپ کی خدمت میں کہ ہمارے یہاں کچھ اٹیچمنٹس ہیں, ان اٹیچمنٹس کی وجہ سے ہماری محبتیں تقسیم ہوئی ہیں, उन मोहब्बतों को एक जगह जमा कर लें, उसको एक फोकस पॉइंट पे ले गए, फोकस करवा लें उसको खुदा के ऊपर, हमारे दिलों में वो मोहब्बत जागती है, उससे हमें एक लज्जत मिलती है। उस लज्जत को हासिल करने के लिए अर्ज हुआ इबादतों का एक रास्ता इख्तियार कर लें, दूसरों के ऊपर एहसान के रास्ते को अपनी ज़िंदगी के अंदर शामिल कर लें। आखिरी बात इस सिलसिले में, ये जो हमारे अतराफ़ में इंसान रह रहे हैं, क्या ये हमें अल्लाह तक पहुँचा सकते हैं? इनसे कैसे पहुँच सकते हैं? वैसे मुमकिन है मुझसे कोई ये कहे, और यहाँ पर यूरोप वगैरह के अंदर मुसलसल सुनने में आते हैं कि यहाँ पे कोई सदका लेने वाला भी नहीं मिलता है, तो लोग बाद वक़्त ये कह रहे होते हैं कि हम सदका खैरात यहाँ पे कर नहीं सकते, यहाँ पे सदका लेने वाला भी नहीं मिलता। खाना तो खैर यहाँ बहुत फेंकता है, पाकिस्तान में कम से कम ये होता है वो खाना देने वाले भी कहीं जगह मिल जाती है कि किसी को जाके खाना दिया जा सके। ये जो बराबर में लोग ज़िंदगी गुजार रहे हैं, ख़ास कर वो लोग जो हमारे अपने घरों के अंदर ज़िंदगी गुजार रहे हैं, क्या ये हमारी जन्नत का ज़रिया बन सकते हैं? हमारे पास पूरी दुनिया के अंदर एक इशू है फैमिली के कोलैप्स होने का। कोई स्टैटिस्टिक्स इस बात की गवाही नहीं दे रहे कि हम में सूरत हाल बेहतर हो रही है, सारे स्टैटिस्टिक्स ये बता रहे हैं हमारी सूरत हाल ख़राब हो रही है। ये जो दीनदारी है, अगर ये दीनदारी हमारे घरों में सुकून ना ला सके, कभी हमें खुदा तक नहीं पहुँचा पाएगी। आपको जज करना है ना, मैं खुदा तक पहुँच रहा हूँ या नहीं पहुँच रहा। एक तरीका कार ये देखें, जो अतराफ में मेरे इंसान हैं इनको मैं खुश कर पा रहा हूँ, अपने घरों को संभालें। अगर इन्हीं घरों के ऊपर मेहनत होना शुरू हो जाए और हम अपने घरों के अंदर एक मोहब्बत की फ़िज़ा बनाने में कामयाब हो जाएं, और ये जो नुकसान हमारे पास औलाद की सूरत में हो रहा है, ख़ानदानों की सूरत में हो रहा है, 10-12 दिन में मैंने ठीक ठाक केस सुने हैं, इसका मतलब है हालत अच्छी नहीं है। अब बाद वक़्त क्या होने लगता है, हम एक तरफ से सोचने लगते हैं, एक तरफ से हम खुदा की बातें कर रहे हैं, दीन की बातें, उबूदियत, बंदगी, दुआ, नमाज, इबादत, दूसरी तरफ से फैमिलीज हमारे हाथ से निकल रही हैं। तो क्या दीन में ऐसा होगा कि हम एक तरफ से दीन में आगे बढ़ रहे होंगे, दूसरी तरफ से हमारी फैमिलीज कोलैप्स कर रही होंगी? इसका मतलब हम अपने आप को धोखा दे रहे होंगे, कहीं ना कोई कमी होगी जो हमारे अंदर हो रही होगी। हम इन दोनों के रास्ते को साथ लेके चलना होगा, कि इसका मतलब यह है कि हम कहीं दीन के नाम पर कोई ऐसी गलती कर रहे हैं कि इंसानों के हकूक को अदा नहीं कर रहे, इसको लेके चल। और बकौल अभी पिछली मजलिस के अंदर किसी ने मुझे सवाल भेजा और उसने कहा कि क्या आप ये समझ रहे हैं कि आप अपने काम में कामयाब हो गए, क्या लोग एक दूसरे का ख्याल रख रहे हैं क्या? बिल्कुल सही सवाल था। अगर हम दीन में कामयाब होंगे तो एक निशानी उसकी ये होगी कि लोग एक दूसरे का ख्याल रखेंगे, एक दूसरे की तरफ तवज्जो दे रहे होंगे। तो सब इन तमाम कामों को करते हुए अपने आप से एक सवाल करते रहिएगा, मैं खुदा को राज़ी उस वक्त कर पाऊँगा जब बंदे मुझसे खुश होंगे, ख़ासकर वो जो मेरे साथ ज़िंदगी गुजार रहे हैं, मेरे वालदैन, मेरे भाई बहन, मेरे ख़ानदान वाले, ये सब लोग। हाँ, बाद औकात हमें सकाफत की बहुत डिफरेंस नज़र आ रहे हैं, मसलन कोई गुनाह के ऊपर इसरार कर रहा है और वो इसरार को आपके ऊपर थोपने की कोशिश कर रहा है, ज़ाहिर है आप उसके सामने सरेंडर नहीं करेंगे, शायद उसको खुश भी नहीं कर पाएंगे। लेकिन आम जिंदगी के अंदर मुझे और आपको लेके चलना है, और ये वो जगह है जो हमारे लिए बुनियाद बने कि भाई ठीक है, हम लोगों के सामने दिखाने के लिए जा रहे हैं, हमारा दीन एक असर दे रहा है, दूसरों की ज़िंदगियां खुदा न करे बर्बाद हो रही हैं, हम अपने दीन के नाम पर अपनी ज़िंदगियों को महफूज करने में कामयाब हों, और ये वो खुशी होगी जो हमारी ज़िंदगी के अंदर हमें खुदा मुताल की तरफ ले जाने में कामयाब कर सकेगी। लोब लबा भाईजान मोहतरम, ये हम एक मुतवाजन दीन के मालिक हैं। शहीद मुतारी एक मिसाल देते थे, वो कहते थे हम में से बाज़ का दीन ऐसा होता है जिसका उल्टा हाथ सीधे हाथ से लंबा हो जाता है, हम में से बाज़ का दीन ऐसा है कि इसका एक हाथ दूसरे हाथ से काफ़ी लंबा है। क्या मतलब? इबादतों में बहुत आगे चला गया है, इंसानी हकूक़ की अदायगी में पीछे रह गया। हमें इसके ऊपर बहुत फोकस करना पड़ेगा, ऐसा ना हो कि हम दीन के किसी जाहिर में बहुत आगे चले जाएं और दीन के किसी और मामले के अंदर कहीं पीछे रह जाएं, और उस वक्त फिर यह है कि ये दीन असर भी देता है, लज्जत भी देता है, इंसान की ज़िंदगी में आगे बढ़ने का रास्ता भी निकालता है। मुसलसल आपकी खिदमत में 8वें इमाम का बयान आया और 8वें इमाम का जिक्र हुआ, उनकी ज़ात पर एक बार फिर दुरूद भेजेगा मुहम्मद वाला। चलो। चंद मिनट्स लेकर ये जो दो वाक्यात हमारे सामने पेश आए हैं रावलपिंडी के अंदर और अनफॉर्चुनेटली खुद लंदन के अंदर जो कुछ पेश आया, ये फिर दोबारा मैं आपकी खिदमत में अर्ज करूँगा, हम लोग साजिश का शिकार बहुत जल्दी होते हैं। वो एक जो मैच्योर कौम होती है सबसे पहले इस बात को सोचने की कोशिश करती है किसके किए से किसको फायदा होगा। ये सलाहियत हम में नहीं है। जो हमसे खेलना चाहता है बहुत आसानी से खेल लेता है। हमारे पास रिवायत है कि मोमिन एक सुराख से दो दफा नहीं डसा जा सकता, फौरन पहचान लेता है कि ये साजिश पहले भी हुई है। हम पर एक साजिश बार बार आती है, हम नहीं पहचान पा रहे और ये मुकर्रर हमारी मुश्किल बने चली जा रही है कि कभी दुश्मनी के जरिए कभी दोस्ती के जरिए से आखिर अम्र ये है कि हम दीन के लिए अच्छा नहीं कर पाते और इसके ऊपर एक खास मेहनत करनी पड़ेगी कि हमें कम से कम ये अंदाजा हो ये जो कुछ अंजाम पा रहा है इसका असर हम पे क्या होने वाला है। इमोशंस को कंट्रोल करना पड़ेगा और जिसको हम लोग कहते हैं सोशल बिहेवियर में मैच्योरनेस, वो हमें दिखानी पड़ेगी किसी तरीके से कि हमारा रवैया मैच्योर रवैया हो जाए, हम जज्बातियत के बजाय अक्ल के दायरे में रह के सोचना शुरू कर दें। मुमकिन है हर पार्टी दूसरे को कहे कि मैं तो अक्ल में हूँ, सामने वाला जज्बाती है। जाहिर है कि हर पार्टी यही कहेगी कि मैं अक्ल के अंदर हूँ, वो जज्बात के अंदर है, लेकिन कहीं ना कहीं कोई एक जगह बनती है जहाँ पर कुछ ना कुछ किया जा सके। एक मिसाल सिर्फ आपकी खिदमत में अर्ज करूँगा, ईरानी पार्लियामेंट में एक मेंबर थे बूतरावी जहरन, मुझे नाम याद आता है उनका था, ये वो आलिम थे ये, और ये ईरान के इराक़ के जेल में काफ़ी साल रहे थे। ईरान इराक जंग के अंदर लोग कैदी बन गए थे, इराक़ की जेलों में रहे थे, बहुत साल रहे थे वो। अजीब बात इस कैदी में ये थी कि इसको इराकी गवर्नमेंट ने ऑफ़र की भी थी कि तुम ईरान वापस चले जाओ और ये नहीं जा रहा था। ये कहता था मुझे जेल में रखो। अच्छा इनका काम क्या था? और अजीब बात है कि इराकी गवर्नमेंट भी मान रही थी कि हाँ तुम रहो। काम क्या था इनका? ये मुख्तलिफ इराकी जेलों में जो ईरानी थे और उनके मसाइल बनते थे उनके पास जाकर डिस्प्यूट्स को सॉल्व करते थे। तो इराकियों ने कहा तुम काफ़ी अर्से रह चुके हो, अब तुम जाओ। उन्होंने कहा नहीं, मैं यहाँ पर रुकूंगा जब तक ये बाकी ईरानी रुके हुए हैं, इनके मसाइल हैं, मुझे जाके सॉल्व करना होता है। तो आयतुल्ला मोहसिन कराती ने इनसे पूछा कि ये इराकी जेल वाले आपको इतना अलाउ क्यों करते थे, इतनी आज़ादी क्यों थी आपके पास, जिस मर्जी जेल में जाना चाहते जा सकते थे, जबकि कैदी थे, स्टेटस कैदी था। तो एक वाक्या सुनाया, ये वाक्या जिसको हम बहुत पहले कह चुके हैं यहीं पर, शरह सद दिल खोलना इंसान का, उसके ऊपर एक अजीब दलील है। इनको खूब टॉर्चर हुआ था, बहुत टॉर्चर किया था इराकियों ने। बहुत ज़्यादा टॉर्चर होने के बाद जिसने टॉर्चर किया था उसी की जेल में ये रुके हुए थे। तो उसी ज़माने में कहीं यूरोप से या किसी अमेरिका वगैरह से, बहरहाल गैर मुस्लिम इलाकों से एक डेलीगेशन आया जो इस बात को चेक कर रहा था कि इराकी जेलों में ईरानियों को टॉर्चर हुआ या नहीं हुआ है। कोई भी था, ईरानी या यूरोपियन अमेरिकन, वो चेक करने आया था कि ईरानी कैदियों को टॉर्चर हुआ है या टॉर्चर नहीं हुआ है। तो वो रैंडम चेक करके कैदी को बुलाते थे और उससे पूछते थे तुमको टॉर्चर हुआ या नहीं हुआ है। ठीक है, रैंडम में ये भी आ गए, प्रोमिनेंट टाइप के थे, इनको उठाया, इनको भी ले गए, इनसे पूछा टॉर्चर हुए या नहीं हुए हो, इन्होंने कहा नहीं हुआ, कहा नहीं हुआ। उनको शक हो गया कि ये गड़बड़ कर रहा है, इसको टॉर्चर हुआ है। तो वहां जो इराकी ऑफिशियल बैठे थे जिसमें टॉर्चर करने वाला भी शामिल था जिसने इनको टॉर्चर किया था, उसको उन्होंने बाहर निकाल दिया। उसको बाहर निकालने के बाद कहा कि सब इराकी चले गए, अब बताओ टॉर्चर हुआ है नहीं हुआ है, उसने कहा नहीं हुआ और वापस आ गए बगैर कंप्लेंट किए कि मुझे टॉर्चर हुआ है। वापस आए, जब वापस आए तो वो जो इराकी जिसने टॉर्चर किया था उसने बाद में चंद दिनों के बाद इनको कॉल किया और इनसे कॉल करके पूछा और ये कहा कि तुमको मैंने खुद टॉर्चर किया था और तुम्हें ये लिबर्टी मिल गई थी कि तुम मेरी एब्सेंस में रिपोर्ट कर सकते थे। अच्छा, अगर किसी की रिपोर्ट सही साबित हो जाती थी तो वो जो डेलीगेशन आता था वो अपने साथ निकलवा के ले जाती थी, फिर पिटने का इम्कान नहीं था। तो उसने कहा तुम यहां से भी जा सकते थे और तुम कंप्लेन करके मेरा सत्यानाश भी करवा सकते थे, तुमने कंप्लेन क्यों नहीं की? कहने लगा, ये भूतराबी ने बताया, कहने लगे कि देखो तुमने हम पे टॉर्चर किया है, सही है, तुमने हमें मारा है, एंड में जाकर तुम मुसलमान हो। ये जो आया है ना, ये बेजाहिर दिखा रहा है, ये मेरी हमदर्दी में आ रहा है, ये मेरी हमदर्दी में नहीं, तुमसे कुछ लूटने आया है। एंड में ये क्या करेगा, हमारा नाम लेकर तुम्हें प्रेशराइज करेगा, तुमसे फिर कुछ और निकलवाएगा। मैं ये बर्दाश्त करूंगा कि मैं टॉर्चर हो जाऊं, ये नहीं बर्दाश्त करूंगा एक मुसलमान मुल्क से फिर कोई लूटे, ये नहीं करूंगा बर्दाश्त। सही है, ये शरे सदर है, शरे सदर है या नहीं है? ये शरे सदर, हमें ये पूछना पड़ेगा, हम अपने दीन की खातिर कहीं शरे सदर दिखा सकते हैं? और अगर वो शरे सदर नहीं दिखाएंगे, नुकसान हमारा है। हमें ये बात कहीं रियलाइज करनी पड़ेगी किसी एक जगह पर ले जाकर, और इन बातों को अगर हम समझना शुरू करें तो हमें समझ में आएगा। मसलन हमें अहले बैत की सीरत कैसे समझ में आएगी, अमीर मोमिनीन ने क्यों सब्र किया? आज इतनी दफा, मुझे 30 साल हो गए तालिबे इल्म बने में, पता नहीं कितनी दफा मेरे सामने लोगों ने क्वेश्चन रखा है, अमीर मोमिनीन ने शमशीर क्यों नहीं निकाली? हमेशा का जवाब जो हमें समझ में आता है, जवाब मौलाना खुतबे शख्शखिया में इरशाद फरमाया, जवाब यह कि अगर मौला शमशीर निकाल लेते या अबू सुफियान की दावत को कबूल कर लेते, शायद हुकूमत भी मिल जाती। लेकिन इन लोगों ने साजिश करके, ये बचना छोड़ना नहीं था, यहाँ पे सब कुछ खत्म कर देना था। अहले बैत अतहार अलैहिस्सलाम ने 25 साल सब्र किया इस मुसीबत से बचने के लिए कि दीन इस्लाम पे गलत नाम ना आए। दीन इस्लाम पे क्या नाम आना था? वो ये कि जैसे उनके नबी का इंतकाल हुआ, इन लोगों ने एक दूसरे से शमशीरें निकालकर जंग की और उनमें से एक पार्टी हाकिम हो गई, ज्यादा से ज्यादा ये होना था। सब कुछ सब्र करते रहे कि नहीं कहीं ना कहीं कोई मसलहत है। हम अपने अंदर रहकर कोई सब्र नहीं दिखा पा रहे कि हम यहां पर मुश्किल का सबब बने हुए। और मैं अभी पीछे मजलिस में अर्ज कर रहा था, आपकी जहमत तमाम करूं, आखिर माजरत खाऊं आपसे, कि एक वो जो पिंडी में मसला बना हुआ है, उसकी तो उसकी भी एक तकलीफ जाहिर दिल के अंदर बढ़ती जा रही है। आज भी किसी ने बताया, अल्लाह जानता है सही बताया गलत बताया, कि 4-5 इमामबाड़ा और नजर आतिश हुए हैं रावलपिंडी के अंदर। ये मसला इतना साजिश का शिकार हो गया वहां पर। लेकिन हकीकत यह है कि उसकी भी तकलीफ है, उसका भी दर्द है, इसका भी एक दर्द बना हुआ है जो अपने हाथों हो रहा है, इसकी भी एक तकलीफ बनी हुई है। हमें एक बड़े कैनवस पे जाके देखना पड़ेगा हम अपने दीन को क्या पोर्ट्रे कर रहे हैं, और अहले बैत अतहार अलैहिस्सलाम जो कुर्बानियां दी हैं वो हमसे क्या डिमांड कर रहे हैं। उन कुर्बानियों के सदके में अपनी जिंदगी के अंदर एक हदफ लेके आगे बढ़ना पड़ेगा, और इंशाअल्लाह खुदा हमें उस बसीरत तक पहुँचाए। ये जितनी भी मुश्किलात आती हैं, ये ठीक है बुरा असर देती हैं, लेकिन इसके बावजूद कोई ना कोई सबक होता है हमारे लिए, हम उस सबक को लेके आगे बढ़ें। और तहज्जुब इस बात पर है, जिसमें अफसोस ज़्यादा शामिल है, वो ये कि ये आशूर कई दिन है हमारे पास इस काम के लिए। कोई भी काम करें इंसान एक दफ़ा कम से कम ये सोच ले इसका दूसरी सोसाइटी पे असर कहाँ पड़ेगा। और आप अपने इलाके में नहीं बैठे जहाँ सारे आपके दोस्त घूम रहे हैं अतराफ में, आप कहीं मैसेज दे रहे हैं, आपका कहीं मैसेज पहुँच रहा है। और मैं सिर्फ एक बात सोच रहा था आज दोपहर या शाम भी, कि एक इस वाक़े की जो लंदन में हुआ है तासीर लंदन पर है, एक इस वाक़े की तासीर है जो पाकिस्तान के मोमिनीन पर है। वो क्या सोच रहे होंगे? वो ये सोच रहे होंगे कि यहाँ हम अपने दुश्मनों से लड़ रहे हैं और वहाँ आशूरी के दिन हमारे भाई एक दूसरे से लड़ रहे हैं, तो हम मैसेज की एक डेप देखनी पड़ेगी कि हम किस मैसेज को कहाँ तक लेके जा रहे हैं, किस तरीके से हैं। अब मुमकिन है आपके पास 10 तरीक़े मौजूद हों, और माशाल्लाह यहाँ के उलमा फ़आल उलमा हैं, किसी तरीके से जैसे कि तशरीफ़ फरमा भी हैं मुख्तलिफ और यहाँ पे मौजूद हैं, उन वो इसमें शामिल होने को तैयार होते हैं, इसमें किसी तरीके से मामले को हल करने की तरफ जाएँ। कुछ ना कुछ दोनों तरफ लोग ऐसे होंगे जो अहले बैत अतहार अलैहिस्सलाम के नाम के एहतराम को समझने के काबिल होंगे, और परवरदिगार से दुआ कर सकते हैं। पाक परवरदिगार बेहक अहले बैत अतहार अलैहिस्सलाम इस मुश्किल को जल्द से जल्द हल फरमाए इंशाअल्लाह। پروردگار دونوں طرف مومنین جو ہمارے موجود ہیں ان کے عقول کو، ان کے جذبات کو اہل بیت اطہار کی محبت کے صدقے میں ایک عقل مند حل کی طرف جانے کی توفیق نصیب فرمائے. 13 محرم کے دن ہیں، دو روایتیں صرف آپ کی خدمت میں مصائب سے عرض کروں گا. ایک روایت 11 محرم کی ہے، ایک روایت کوفہ میں داخل ہوتے وقت کی روایت. مرد ہونے کے ناتے جذبات کے اوپر مردوں کے کنٹرول ہوتا ہے، بہت ساری چیزوں کو تحمل کر سکتے ہیں مرد. عورت ہونے کے ناتے عورت کے اندر جذبات زیادہ ہوتے ہیں، اور اگر خواتین وہ ہوں کہ جو شام غریباں سے گزر کے آئی ہوں، نہیں معلوم ان کے جذبات کیا ہوں گے. پھر خواتین وہ ہوں جو بے کجاوا اماریوں پر سوار کی گئی، زیارت ناحیہ میں اس جملے کو امام نے مصائب کے طور پہ ذکر کیا، جس کو ہم سمجھنے سے قاصر. صرف ایک نشانی کے طور پہ دیکھ سکتے ہیں، ایک موقع آتا ہے جب اہل بیت اطہار علیہ السلام کو ان اماریوں پہ سوار کیا جاتا ہے. بے کجاوا اماریاں کسے کہتے ہیں بتانے کی غرض سے، اونٹ کے اوپر ایک پلین سرفیس رکھی جاتی ہے تاکہ کوئی بیٹھنا چاہے تو اس کے اوپر سکون سے بیٹھے. جن کو سزا دینا ہوتا ہے ان کو برہنا اونٹ کے پیٹ کے اوپر ایسے ہی بٹھا دیا جاتا. ابو ذر کو بٹھایا گیا تھا، مدینے سے شام بھیجا گیا تھا، تو جب شام اترے تھے تو ران کی ہڈیاں نظر آ رہی تھیں، یہ ابو ذر کے ساتھ ہوا تھا. اہل بیت کے بصائب ایسے ہیں انسان بیان نہیں کر سکتا. صرف وقت کے امام نے مصائب میں کہا ہے سلام ہو ان بیویوں پر جو بے کجاوا اماریوں پر سوار کروائے گا، باقی امام نے کچھ. بیوی زینب نے جب سب کو سوار کر لیا تو مقتد کی طرف نظر دوڑا کر کہا عباس اب مجھے کون سوار کرائے. ان ظالموں نے اہل بیت کی خواتین کو اپنے شہداء کی یاد دلانے کے لیے، ان کے دلوں کو صدمہ پہنچانے کے لیے قتل گاہ سے دوبارہ گزارا. جب قتل گاہ سے یہ قافلہ گزرا، ان خواتین نے اپنے آپ کو اونٹ کی اونچائی سے زمین پر گرایا، اور ہر خاتون ایک ایک جنازے کے اوپر ماتم کرنے کے لیے روانہ ہو گئے. بی بی زینب نے بی بی سکینہ کو دیکھنے کی کوشش کی، بی بی سکینہ ایک لاشے کے اوپر موجود تھی جس پہ نہ کفن تھا نہ کوئی اور علامت تھی، نہ سر اس لاشے کے اوپر تھا. بی بی زینب بی بی سکینہ کے پاس آئیں اور پوچھا بی بی تم نے اس لاشے کو کیسے پہچانا؟ کہا یہ میرے بابا کا لاشا ہے، جب میں یہاں سے گزر رہی تھی تو لاشے میں سے آواز آئی تھی الیہ الیہ یا بنی، اے میری بچی تم میرے پاس آ جا. بی بی فرماتی ہیں یہ میرے بابا کا لاشا ہے، اس نے مجھے خود بلایا ہے. بی بی زینب نے سید الشہداء کے لاشے کی مٹی کو اٹھا کر مدینے کا رخ کیا اور کہا اے اللہ کے رسول، یہ آپ کا وہ زہر ہے جس کو آپ کندھے پر بٹھایا کرتے تھے، آج اس کا جسم کربلا کی مٹی پر ہے اور اس کا سر کوفہ کے بازاروں میں نیزوں پر گھمایا جا رہا ہے. بی بی سید الشہداء کے لاشے پر ماتم میں مشغول تھی، وہ شمر لعین سید سجاد کے پاس آیا، سید سجاد سے کہا بیویوں سے کہو یہاں سے چلے ہیں. مولا سید سجاد نے خاموشی اختیار کی، اس لعین نے کوڑا امام کی کمر مبارک پہ مارا، امام کی کمر جھکی، اس نے دوبارہ کوڑا مارا، امام کی کمر پھر جھکی، پھر یہ بار بار کوڑے مارنے لگا. بی بی زینب نے یہ منظر دیکھا، سید سجاد کے پاس آ کر کہا سید سجاد ہم چلنے کو تیار ہیں. سید سجاد نے کہا پھوپھی آپ میرے بابا کے روزے پر ماتم کریں، سجاد کوڑے کھائے گا، اپنے باپ کے نام کو بلند کرے گا.
میں کہوں گا مولا سید سجاد آج دنیا کے کونے کونے میں آپ کے باپ کا نام جاری ہے.
مولا سید سجاد کے مزار پر ایک جملہ. کوفہ میں داخل ہوا یہ قافلہ اسرا, مسلم کوفی نام کر کے ایک شخص روایت کرتا ہے, کہتا ہے میں کوفہ میں کام کرتا تھا, ایک موقع پر ندا ہوئی کہ تمام اسرا اور باغی لائے گئے نعوذ باللہ تعالی. کہتا ہے پورا کوفہ خوشیاں منا رہا تھا, کوفے کو تیار کیا گیا تھا, ایک قافلہ لایا گیا. یہ عجیب روایت کرتا ہے, کہتا ہے قافلہ لایا گیا, اس قافلے کے آگے آگے ایک جوان تھا جس کے گلے میں توق تھا, اس کے پاؤں میں زنجیریں تھیں. مسلم کوفی روایت کرتا ہے, کہتا ہے میں نے زنجیر سے خون بہتے دیکھا ہے. میں کہوں گا مسلم ابھی تو کوفہ آیا ہے, اگر تو شام تک آتا. پانچویں امام نے جب اپنے والد کو غسل دے رہے تھے, امامہ اتار کے ماتم کرنا شروع کیا. کسی نے پوچھا مولا کیوں ماتم کیا؟ کہا میں نے اپنے باپ کے توق اور زنجیروں کے نشان اب دیکھے. ماتم حسین.